नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दोलखा बाहेक अरू सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न। दोलखाको पवटीमा प्रहरीको गोली लागि एकजनाको ज्यान गयो, केही घाइते।
आज चुनाव भएका ठाउँमा मतपेटिका संकलनको काम चल्दै सम्भव भएका ठाउँमा आजै राति र नभए भोलिदेखि मतगणना शुरू गर्ने तयारी।
स्थानीय चुनावमा अशक्त र वृद्धवृद्धाको पनि उत्साहपूर्ण सहभागिता। विकास र समृद्धिका लागि नयाँ पीढ़ीलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव।
माथिका नेताहरूले आफू सधैँ प्रधानमन्त्री हुन्छु, सधैँ यो देशको अधिकार लिएर बस्छु भन्ने नठानुन्, नयाँ पीढ़ीहरूलाई हस्तान्तरण गर्दै जाउन्।
चीनले वान बेल्ट वान रोड परियोजनामा 1 खर्ब 24 अर्ब अमेरिकी डलर लगानी गर्ने, चीनको प्रभाव फैलाउने रणनीतिका रूपमा नलिन चिनिया राष्ट्रपतिको आग्रह।
र पंजाबलाई हराउँदै पुणे आईपीएल क्रिकेटको क्वालिफायरमा।
मेरो बच्चाले किन अरूसँग खेल्दैन?
मेरो बच्चाले किन बोल्दैन?
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन?
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्वा आस्वा भन्छन् सबैले, यो आस्वा भनेको के हो?
आस्वा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्वाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
स्थानीय तहको पहिलो चरणको चुनाव छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। दोलखाको पौवटीमा हिंसात्मक घटना भए पनि अन्य सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले विशेष पत्रकार सम्मेलन गरेर आज बेलुकी चुनाव भएका ठाउँमा कम्तीमा पनि 71% मत खसेको जानकारी दिनुभएको छ।
आज सम्पन्न मतदान कार्यमा 34 जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार कम्तीमा 71% मतदान भएको छ। काठमाडौँ उपत्यका सहित 34 वटै जिल्लाका शहरदेखि गाउँ बस्तीमा रहेका मतदान केन्द्रहरूमा मतदाताहरू बिहान 7 बज्नु अघिदेखि नै मतदान केन्द्र अघि पंक्तिबद्ध भएर बस्नु भएको थियो। मतदानमा युवा पुस्तादेखि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, क्रियापुत्री, दृष्टिविहीनसम्मले निकै उत्साहपूर्वक सहभागिता जनाउनु भएको थियो।
3, 4 र 6 नम्बर प्रदेश अन्तर्गत 34 जिल्लाका 281 स्थानीय तहमा आज मतदान भएको हो। 34 जिल्लाका 283 स्थानीय तहमध्ये मनाङको नारपुर र डोल्पाको सेफोक्सुण्डो गाउँपालिकाका सबै उम्मेद्वार निर्विरोध भएपछि आज 281 स्थानीय तहमा चुनाव भएको निर्वाचन आयोगले जनाएको छ। पहिलो चरणको चुनावमा देखिएको उत्साहले आउँदो महिना हुने चुनावमा पनि उत्साह थपिएको छ। आजको चुनावको मतपरिणाम जे आए पनि त्यसप्रति उत्तेजित नहुन आयोगले आग्रह गरेको छ। आयोगले छोटो समयमा नै जे जसरी चुनाव गरियो त्यसप्रति आयोग सन्तुष्ट रहेको पनि यादवले बताउनु भएको छ।
यसैबीच निर्वाचन आयोगले आज चुनाव हुने भनिएका 3 वटा मतदान स्थलमा भने मतदान रोकिएको जनाएको छ। काभ्रेको नमोबुद्ध नगरपालिका 4 को जनक उच्च मावि मतदान केन्द्र, दोलखाको मेलुङ गाउँपालिकाको पवटी स्थित सत्येश्वर मावि मतदान केन्द्र र कालीकोटको कालिका गाउँपालिकाको तालाचौर आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा आज चुनाव स्थगित भएको आयोगले जनाएको छ।
दोलखाको पवटीमा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएपछि मतदान स्थगित भएको हो। मेलुङ गाउँपालिका एकको पवटीको सत्येश्वर मावि मतदान केन्द्रमा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जानकारी दिनुभयो। ज्यान गुमाउनेमा पवटीकै नकुल भुजेल रहेको स्थानीय बासिन्दाले बताएका छन्। उनी कांग्रेस कार्यकर्ता हुन्। नेपाली कांग्रेस तथा नेकपा माओवादी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि नियन्त्रणमा लिनका लागि प्रहरीले पहिले अश्रु ग्यास प्रहार गरेको तर मतपेटिका नै जफत गर्न थालेपछि गोली चलाउनु परेको भट्टले बताउनुभयो। झडपका क्रममा घाइते भएका 11 जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। दोलखाकै झुले सहरे जफी फे गैरीमुदी मार्बु लगायतका ठाउँमा पनि झडप भएका छन्। पवटीको सत्येश्वर माविको मतदान रद्द गरिएको र त्यहाँ फेरि चुनाव हुने निर्वाचन आयोगले जनाएको छ।
काभ्रेको नमोबुद्ध नगरपालिका 4 मेथिनकोटमा गोली प्रहारबाट एकजनाको ज्यान गएपछि आज त्यहाँ मतदान हुन सकेन। स्थानीय बासिन्दाले प्रहरीको गोली लागेर ज्यान गुमाएका नवराज पाठकलाई शहीद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई राहत दिनुपर्ने, शिक्षा रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै जनक बहुमुखी क्याम्पस मतदान स्थलमा मतदान हुन नदिएका हुन्। गृह मन्त्रालयले मृतकलाई शहीद घोषणा गर्नुपर्ने माग बाहेका अरू सबै माग पूरा गर्ने जनाएको छ। शहीद घोषणाका लागि मन्त्री परिषदबाट निर्णय हुनुपर्ने भएकाले त्यसका लागि पनि पहल गर्ने गृह मन्त्रालयले जनाएको छ। मतदानका लागि स्थानीय बासिन्दासँग वार्ताको पहल भइरहेको छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालीकोटको नरहरी गाउँपालिका 6 रहेको नन्नादेवी मावि सेरापटन मतदान केन्द्रमा निर्वाचन अधिकृत तथा प्रहरीलाई घेरा हालेर विद्यालय भवनभित्रै थुनेर राखेका छन्। उनीहरूले मतपेटिका नदिए सुरक्षाकर्मी र मतदान अधिकृत सहितलाई भित्रै थुनेर आगो लगाउने धम्की दिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। मतदान सकिएपछि ढुङ्गामुढा गर्दै मतदान केन्द्रमा पुगेका विप्लवका कार्यकर्तालाई लखेट्न प्रहरीले हवाई फायर समेत गरेको थियो, तर पनि उनीहरूले चुनावमा खटिएका कर्मचारीलाई विद्यालय भवनभित्रै थुनेर राखिरहेका छन्। इलाका प्रहरी कार्यालय कुमाल गाउँबाट थप सुरक्षाकर्मी घटनास्थलतर्फ गइसकेको प्रहरीले जनाएको छ।
यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले चुनावका क्रममा ज्यान गुमाएका घटनाको निष्पक्ष अनुसन्धान गर्न सरकारलाई आग्रह गरेको छ। चुनावको अनुगमनपछि विज्ञप्ति निकालेर मानवाधिकार आयोगले ज्यानै जाने गरी भएका घटनाको अनुसन्धान गरी दोषीलाई कार्यवाही गर्न, घाइतेहरूको निशुल्क उपचारको व्यवस्था गर्न तथा अपहरणमा परेकाको उद्धार गरी सार्वजनिक गर्न आग्रह गरेको हो। यस्तै अनुगमनको क्रममा मतदाता शिक्षा, मतदाता परिचय पत्र, मतदान केन्द्रको सुव्यवस्था जस्ता विषयमा उल्लेख्य सुधार गर्नुपर्ने पाइएकाले आगामी चुनावमा त्यस्ता सुधार गर्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।
यसैबीच पहिलो चरणको मतदान सम्पन्न भएपछि अहिले सबैतिरको मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम चलिरहेको छ। हिमाली तथा पहाड़ी जिल्लाका विकट मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नका लागि आयोगले हेलिकप्टरको व्यवस्था समेत गरेको छ। यसअघि मतदान सकिएपछि आजदेखि मतगणना शुरू गर्ने बताए पनि भौगोलिक विकटताका कारण केही ठाउँमा मतपेटिका संकलनमा ढिलाइ हुने भएपछि ती ठाउँमा भोलि बिहानदेखि मात्रै मतगणना हुने आयोगले जनाएको छ। मतपेटिका प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले मतगणना गर्ने विषयमा राजनीतिक दलहरूसँग समन्वय गरी मतगणनाको मिति र समय तोक्नेछन्। आफ्नो तयारी पूरा भए आजै राति वा भोलि बिहानबाट मतगणना शुरू गरिने प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले बताउनु भएको छ।
मतदान कार्य सम्पन्न भएका स्थानीय तहका मतपेटिकाहरू सम्बन्धित स्थानीय निकायको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना प्रक्रिया अगाडि बढाइनेछ। मतपेटिका प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले मतगणना गर्ने विषयमा राजनीतिक दलहरूसँग समन्वय गरी मतगणनाको मिति र समय तोक्नुहुनेछ। आफ्नो तयारी पूरा भएपछि उहाँहरूले आज राति वा भोलि बिहानबाट मतगणना शुरू गर्नुहुनेछ र मत परिणाम सहज तरिकाले सार्वजनिक गर्नुहुनेछ।
यसैबीच निर्वाचन आयोगले मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा अधिकारी बाहेक कसैले पनि मोबाइल फोन प्रयोग गर्न नपाउने जनाएको छ। आयोगले आज मतगणना सम्बन्धी थप निर्देशिका जारी गर्दै मतपत्रमा मतदान अधिकृतले सिसा कलम बाहेक जस्तो सुकै रंगको मसीको कलमले सही गरे पनि मान्यता दिइने जनाएको छ। यस्तै एउटै कोठाभित्र एक भन्दा बढ़ी स्वस्तिक चिन्ह लगाएको भए त्यसलाई पनि सही मतदानको मान्यता दिने, साथै मतपत्र पल्ट्याउँदा कुनै एक चिन्हमा लगाएको स्वस्तिक छाप अर्को कोठामा लागेको भए सुल्टो स्वस्तिक छापलाई मान्यता दिने पनि आयोगले जनाएको छ।
मकवानपुरको इन्द्र सरोवरमा मतदान गर्न लाइन बसेका एक युवकको ज्यान गएको छ। भोटाल्न सिस्नेरीमा रहेको वत्सला देवी मावि पुगेका इन्द्र सरोवर गाउँपालिका वडा नम्बर 3 22 वर्षका बीरमान पाखरिनको ज्यान गएको हो। पेट दुखेको र शौचालय गएपछि बेहोश भएर ढलेका पाखरिनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा चुनाव सम्बन्धी रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन। यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन?
यसरी बाल बालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आयोगको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं।
बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1,500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले दोलखा बाहेक अन्य सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न, दोलखाको पौटीमा प्रहरीको गोली लागेर एकजनाको ज्यान गयो, केही घाइते, चुनाव भएका ठाउँमा मतपेटिका संकलनको काम चल्दै, सम्भव भएका ठाउँमा आजै राति र नभएदेखि भोलिदेखि मतगणना शुरू गर्ने तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। झण्डै 20 वर्षपछि भएको स्थानीय तहको चुनावमा आम मतदातादेखि नेता कलाकारको पनि उत्साहपूर्ण सहभागिता रह्यो। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा, एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा, नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले गोर्खामा, राप्रपा अध्यक्ष कमल थापाले हेटौडामा, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्षेले भक्तपुर र स्वास्थ्य मन्त्री गगन थापाले काठमाडौँमा मतदान गर्नुभएको छ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगरकोट साविक गाविस भवन मतदान केन्द्रमा नेपाल मजदूर किसान पार्टीको चुनाव चिन्ह मादल नभएको मतपत्र पाइएपछि झण्डै आधा घण्टा आज दिउँसो मतदान रोकिएको थियो। नवलपरासी जिल्लाका लागि छापिएको मतपत्र चाँगुनारायण पुगेको र कर्मचारीले नहेरी मतपत्र मतदातालाई बाँडेको पाइएको नगरपालिकामा नेमकिपाका तर्फबाट मेयरका उम्मेद्वार रहेका न्युच्छे भक्त कोजुले जानकारी दिनुभयो।
स्थानीय तहको चुनाव भएको खुशियालीमा नेपाली कांग्रेस खोटाङले दीप प्रज्वलन गरेको छ। स्थानीय तहको पहिलो चरणको चुनाव सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै कांग्रेसले आज बेलुकी सदरमुकाम दिक्तेलको त्रिवेणी चोकमा दीप प्रज्वलन गरेको हो। दुई नम्बर प्रदेशमा पर्ने खोटाङमा भने दोस्रो चरणमा जेठ 31 गते मात्रै चुनाव हुनेछ।
स्याङ्जाको भिरकोट नगरपालिकाको वडा नम्बर 4 झण्डै 100 जनाले चुनाव बहिष्कार गरेका छन्। साविकको छङछङदी गाविस वडा नम्बर 7 नागरिकले स्थानीय तह पुनर्संरचनाका क्रममा वालिङ नगरपालिकामा मिलाउन माग गरे पनि भिरकोट नगरपालिकामा मिलाएको विरोधमा आज युवाहरूले चुनाव बहिष्कार गरेका हुन्।
20 वर्षपछि भएको स्थानीय तहको चुनावमा सबै मतदाता उत्साहित भएर सहभागी भएका छन्। अशक्त र वृद्ध वृद्धा पनि उत्साहपूर्ण रूपमा मतदानमा सहभागी भए। डाँडाको घाम जस्तै भएका वृद्ध वृद्धा आफैले भोट हालेर जनप्रतिनिधि चुन्ने अवसर पाएपछि खुशी देखिएका छन्। विष्णु विश्वकर्माको रिपोर्ट।
यति रमाइलो लागेछ के अब 20 वर्ष भोट हाल्नु पाएको अब अर्को वर्ष त हामी नगइसकौँ रमाइलो छ नि त अनि कहिले नदेखा कति वर्ष नदेखा आफ्नो दिदीबहिनी दाजुभाइ छोराहरू सबैलाई भेट्न पाइयो देख्न पाइयो
ललितपुर महानगरपालिकाको वडा नम्बर 4 जावलाखेल मतदान केन्द्रमा भोट हालेपछि उत्साहित हुँदै 65 वर्षीय भुवन बखती 20 वर्षपछि आएको स्थानीय चुनावले गाउँटोलका सबैसँग जम्काभेट मात्रै होइन आउने पुस्ताको विकासका लागि जनप्रतिनिधि चुनिदिने अवसर समेत जुराइदिएको छ मतदानमा फेरिँदै गएको शैली र बढ्दो प्रविधिको प्रयोगले बुढाबुढीलाई हौस्याएको पनि छ ललितपुरकै अर्का वृद्ध निराजन रिसाल
अलि व्यवस्थित हुँदैन अलि व्यवस्थित हुँदा आयो सबै जानकार भएर आएन अझ बेढङसँग चाहिँ थाहा दिन्थे अलिकति ढङ भएर आयो त राम्रो भएर अहिले त अलिक सहिलो भयो नि ट्याक्ट्याक्टै टिका यसो टिका लास्तो सर भयो नि तरिका वैज्ञानिक त भएर आयो राममा के छ भनेदेखि अलिक व्यवस्थित हुँदै जाओस् राम्रो होस् जय जोडा कलर नभई शान्त वातावरणमा चलोस् भनेर भन्ने कुरो
चुनावपछि गाउँटोलको विकास र सानो कामका लागि पनि जिल्ला र केन्द्र धाउनुपर्ने शास्ति हट्ने उनीहरूको विश्वास छ चुनावबाट छानिएका जनप्रतिनिधिले आफूले चाहे जस्तै गरी गाउँटोलको विकास गर्न सक्ने वृद्ध कृष्ण बुढा थोकिएको विश्वास छ
आफ्नो टोलमा भयो सबै ठाउँमा आफ्नो प्रतिनिधि चुनेर आफूले सोचेका काम गर्न पाइने भयो नि राम्रो काम गर्न पाइने भयो हामीले किनभने स्थानीय चुनाव भनेको सबै अब यो अहिले आफ्नो सबै काम वार्डबाटै हुन्छ भन्ने कुरा चाहिँ अहिले मान्छेलाई थाहा भइसकेका छ सुविधा त अब यो पहिला नगरपालिका धाउनु पर्थ्यो हरेक ठाउँ जिल्लामा धाउनु पर्थ्यो दुनियाँ धाउनु पर्थ्यो अहिले अब त्यो चाहिँ धाउनु पर्थ्यो
देशको विकासका लागि हाम्रालाई भन्दा राम्रालाई भोट दिने अवसर पनि यसपटकको स्थानीय तहको चुनावले उपलब्ध गराएको छ चुनावबाट छनौट भएका जनप्रतिनिधिले गर्ने विकासपछि पुराना नेताहरू विस्थापित हुने पनि उनीहरूको भनाइ छ चुनावमा नयाँ पुस्ताले पाएको अवसरलाई ध्यानमा राखी नेतृत्व समेत उनीहरूलाई हस्तान्तरण गर्नुपर्ने वृद्ध रामेश्वर खड्काको सुझाव छ
यो देशको भविष्य चाहिँ उज्जवल होस् भनेर चाहिँ चाहना गर्ने हाम्रा होइन कि राम्रा मान्छेलाई माथिका नेताहरूले पनि आफू सधैँ प्रधानमन्त्री हुन्छु सधैँ यो देशको चाहिँ अधिकार लिएर बस्छु भन्ने नठानु नयाँ पिँढीहरूलाई हस्तान्तरण गर्दै जाउन्
नागरिकको मत लिएर चुनाव जितेका नेताहरूले आउने पुस्ताका लागि विकास समृद्धि र गरिबी हटाउन पहल गर्ने आशा वृद्ध वृद्धले राखेका छन् आउने पुस्ताका लागि भोट दिएका वृद्ध वृद्धको सुझाव अहिलेका नेताहरूले विकासमा परिणत गर्ने अवसर पनि छ
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला माओवादी केन्द्रको तर्फबाट चितवनको राप्ती नगरपालिका वडा नम्बर 9 वडा अध्यक्ष उम्मेद्वार प्रेमबहादुर रिमालको अपहरण भएको छ केन्द्रले नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको आरोप लगाएको छ माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीले अपहरण गरेको आरोप लगाउनुभयो चितवनका प्रहरी उपरीक्षक दीपक थापाले घटनाको अनुसन्धान भइरहेको बताउनु भएको छ यस्तै माओवादी केन्द्रका विरूद्ध पर्चा बाँडेको भन्दै भरतपुर महानगरपालिका वडा नम्बर 6 वडा अध्यक्षका उम्मेद्वार खिलप्रसाद नेउपाने सहित 31 जनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्ने नेउपाने एमालेका तर्फबाट वडा नम्बर 6 उम्मेद्वार हुनुहुन्छ प्रहरी उपरीक्षक थापाका अनुसार जनताको 24 इच्छे प्रश्न माओवादी केन्द्रलाई भन्ने पर्चा छर्दै गरेको अवस्थामा उनीहरूलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो
प्रहरीले काठमाडौँ उपत्यकामा आज 3300 गाडी नियन्त्रणमा लिएको छ निर्वाचन आयोगको अनुमति नलिई चलाइएका गाडी नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ नियन्त्रणमा लिइएका गाडी बेलुकी 7 बजेपछि छोडिएको छ अहिले भने सबै सवारी साधन चल्न थालेका छन्
सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
अस्थायी शिक्षकहरूलाई स्थायी हुने सुवर्ण अवसरलाई मध्यनजर गरी किर्तिपुर भ्याली इन्स्टिच्युटले सबै तह र सबै विषयका विशेष तयारी कक्षाहरू धमाधम सञ्चालन गरिरहेको छ
हाम्रा विशेषताहरू
विषय विज्ञ पाठ्यक्रम निर्माणमा संलग्न र अनुभवी प्रशिक्षकहरूद्वारा बिहानी दिवा तथा सन्ध्याकालीन कक्षाहरू सञ्चालन गरिने
नियमित रूपमा सब्जेक्टिभ तथा अब्जेक्टिभ टेस्ट लिई तत्काल फिडब्याक दिइने
न्यून शुल्क तथा अध्ययन मैत्री वातावरणमा होस्टेलको सुविधा
साथै एसईई दिएर बसेका विद्यार्थीहरूको लागि फुल स्कोलरसिप तथा भारी छुट सहित ब्रिज कोर्स इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका कक्षाहरू पनि सञ्चालन भइरहेको जानकारी गराउँदछौ
सम्पर्क किर्तिपुर भ्याली इन्स्टिच्युट किर्तिपुर गेट नयाँ बजार काठमाडौँ फोन 01-433-2509
ओहो महेशजी
हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282 44282।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नचिनेका मानिसको समूहको खुकुरी प्रहारबाट तनहुँमा गायक विक्रम परियारको ज्यान गएको छ। खुकुरी प्रहारबाट उनीसँगै घुम्न निस्किएका देवनारायण श्रेष्ठ घाइते भएका छन्। घर नजिकैको ब्यास एक छाला फ्याक्ट्री क्षेत्रमा घुम्न निस्किएका उनीहरूलाई आज बेलुकी 5 बजीतिर पहिचान नखुलेको व्यक्तिको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 6 जनाको समूहमा आएका युवाले आफूहरूलाई आक्रमण गरेको घाइते देवनारायण श्रेष्ठले बताउनुभयो।
बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ। मार्तडीबाट कोल्टीका लागि छुटेको C1T8291 नम्बरको ट्र्याक्टर बुढीनन्दा नगरपालिकाको स्यालकाटियामा दुर्घटना हुँदा ट्र्याक्टरमा चढेका 13 वर्षका काले विष्टको ज्यान गएको प्रहरीले जनाएको छ।
सुनसरीको भोकराहा गाउँपालिका 5 बस र स्कर्पियो ठक्कर खाँदा 1 जनाको ज्यान गएको छ भने 10 जना घाइते भएका छन्। ज्यान गुमाउनेमा भारतको कोलकाताका चैतन्य कृष्ण रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गम्भीर घाइते भएका सबैको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई मार्नका लागि चोरी शिकारीले निकुञ्जभित्र राखेका 46 पासो निकुञ्ज प्रशासनले बरामद गरेको छ। निकुञ्जको अम्रेणी जंगलमा लुकाइराखेको अवस्थामा पासो बरामद गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले जानकारी दिनुभयो। वन्यजन्तुलाई गाउँ पस्नबाट रोक्न लगाइएको विद्युतीय तार काटेर चोरी शिकारीले पासो बनाएको निकुञ्जले जनाएको छ।
डोटीको शिखर नगरपालिका तिलतालीमा बाढ़ीका कारण 32 घर परिवार पालमुनि बस्न बाध्य भएका छन्। माथिबाट बगेको खहरी खोलाले ढुङ्गा माटो तथा रूख बगाएर ल्याएपछि खोलाले धार परिवर्तन गरी गाउँ पसेपछि स्थानीय बासिन्दा विस्थापित भएका हुन्। बाढ़ीका कारण विस्थापित भएका स्थानीय बासिन्दालाई राति सुत्न, खान तथा शौचालय जान निकै समस्या भएको स्थानीय धौली देवी रावलले बताउनुभयो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्तर्गत बर्दियाका विभिन्न ठाउँमा कृषिजन्य उत्पादनको आधारमा पकेट क्षेत्र निर्माण गर्ने काम शुरू भएको छ। प्राविधिक कार्यदल तथा कृषि सेवा केन्द्रबाट सिफारिश भई रित पुगेका सामूहिक तथा व्यक्तिगत जग्गा छनौट गरी पकेट क्षेत्र विस्तार गर्ने काम शुरू भएको हो। पकेट क्षेत्र विस्तारका लागि माग गरिएका आवेदन स्थानीय विकास अधिकारी संयोजक रहेको जिल्ला कृषि विकास समितिको बैठकबाट स्वीकृत गरी आयोजना शुरू गर्ने निर्णय गरिएको जिल्ला कृषि विकास कार्यालय बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी दिनुभयो।
सुरुमा सुनौ चितौनका ढाकाराम लामी छानेले हाम्रो आइबीआरमा रेकर्ड गराएको विचार।
म एउटा मेडिकल डाक्टर हो, मलाई ड्युटीमा एउटा प्रस्ताव आयो कि तपाईँ काम गर्नुहुन्छ 10 दिनको लागि एज अ डाक्टर, हामी तपाईँलाई 40,000 दिन्छौ। म जाने संसारमा कस्तै थिएँ, तर रेडियोको एउटा प्रोग्रामले मलाई तान्यो र त्यसले भन्दै थियो तपाईँको एक मतको पनि महत्व हुन्छ। त्यसपछि मैले 40,000 रुपियाँ चाहिँ, तर मेरो प्रश्न नेताहरूलाई यो छ कि म चुनावमा एउटा भोट हाल्नको लागि 40,000 चाहन्छु भने के नेताले 4 रुपियाँको काम गरेर देखाउन सक्नुहुन्छ? हामी जनताहरू डेमोक्रेसी प्रति प्रजातन्त्र प्रति प्रतिबद्ध छौँ, हामी आफ्नो भूमिका निर्वाह जहिले पनि गर्छौँ। के नेताले आफ्नो भूमिका निर्वाह गरिरहेका छन्, के देशको विकास गरिरहेका छन्, के जनताले चाहेअनुसार भइरहेको छ, मेरो प्रश्न नेताहरूलाई छ।
अहिले मलेसियामा रहेका विश्वनाथ आपागाई फेसबुकमा लेख्नुहुन्छ, आज पहिलो चरणको चुनाव उत्साहपूर्ण भएकोमा आफू विदेशमा भएर भोट हाल्न नपाए पनि खुशी लागेको छ, अब दोस्रो चरणको चुनाव पनि शान्तिपूर्ण नै होस्, अनि यो चुनावमा नभए पनि आउँदा दिनमा हुने आम चुनावमा परदेशीहरूलाई पनि भोट दिने व्यवस्था होस्।
अनि दिनेश राउतले फेसबुकमै लेख्नु भएको छ, दशैं तिहारमा निधार खाली हुँदा भन्दा पनि आज आफ्नो मन परेको उम्मेद्वारलाई मत दिन बुढी औलामा मसी लगाउन नपाउँदा धेरै मन दुखेको छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा। अब विदेशका खबर। चीनले वन बेल्ट वन रोड ओवीओआर परियोजनाका लागि 1.24 अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। बेजिङमा शुरू क्षेत्र र मार्ग अवधारणा अन्तर्राष्ट्रिय सहयोग मञ्चलाई सम्बोधन गर्दै चीनिया राष्ट्रपति शी जिनपिङले व्यापार आर्थिक विकासको इन्जिन भएको भन्दै चीनले अघि सारेको ओवीओआर परियोजनाले यसमा उल्लेख्य भूमिका खेल्ने बताउनुभयो। सिल्क रोडको रूपमा लिइएको यो परियोजनालाई विश्वमा चीनको प्रभाव फैलाउने रणनीतिका रूपमा मात्र नलिन उहाँले आग्रह गरेको बीबीसीले जनाएको छ। यो चीनको अवधारणा भए पनि यसबाट सबैले फाइदा लिन सक्ने र विश्व अर्थतन्त्र वृद्धिका लागि यसमा सबैको सहकार्य आवश्यक रहेकोमा पनि उहाँले जोड़ दिनुभयो। एसिया अफ्रिका युरोप र बाँकी विश्वलाई जोड़ने गरी व्यापार विस्तारका लागि सञ्जाल विस्तार गर्ने उद्देश्यसहित यो परियोजना अघि बढ़ाइएको हो। सम्मेलनमा विश्वका धेरै राष्ट्रका प्रतिनिधि भागी भए पनि छिमेकी राष्ट्र भारत र जापान भने उपस्थित भएनन्। उनीहरूले चीनको यो अवधारणा भू राजनीतिको एउटा रणनीति मात्र भएको आरोप लगाउँदै आएका छन्।
फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इमान्युएल म्याक्रोनले आज शपथ लिनुभएको छ। शपथपछि प्रतिक्रिया दिँदै राष्ट्रपति म्याक्रोनले विश्वलाई फ्रान्सको आवश्यकता रहेको बताउनुभयो। दशकौंदेखि फ्रान्सले आफैमाथि शंका गरिरहेको उल्लेख गर्दै म्याक्रोनले अब आफ्ना नागरिकलाई आफूमाथि विश्वास गर्न सिकाउनु आफ्नो मुख्य एजेण्डा रहेको बताउनु भएको छ। गएको हप्ता भएको चुनावमा अर्का उम्मेद्वार मरिन लिपेनलाई पराजित गर्दै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो। शपथ ग्रहण कार्यक्रमका लागि फ्रान्सको सुरक्षा व्यवस्था आज निकै कड़ा पारिएको थियो। उहाँले अहिलेका राष्ट्रपति फ्रान्क्वाइस होल्याण्डलाई प्रतिस्थापन गर्नु भएको छ। सन् 2015 आतंककारी हमला भएपछि फ्रान्समा संकटकालीन अवस्था घोषणा गरिएको छ भने राष्ट्रपतिको शपथ ग्रहणलाई मध्यनजर गर्दै व्यापारिक क्षेत्र आज बिहानको समयमा बन्द गर्न निर्देशन दिइएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। किंग्स इलेभेन पंजाबलाई 9 विकेटले हराउँदै राइजिङ पुणे सुपर जायन्ट्स इण्डियन प्रिमियर लीग आईपीएलको क्वालिफायरमा पुगेको छ। उसले फाइनल प्रवेशका लागि मुम्बई इण्डियन्ससँग खेल्नेछ। आज भएको खेलमा पंजाबले दिएको 74 रनको लक्ष्य पछि आएको पुणेले 12 ओभरमा 1 विकेटको क्षतिमा लक्ष्य भेट्टायो र क्वालिफायरमा छनौट भयो। उसका लागि अजिंक्य रहानेले अभिजित 34 तथा स्टेभन स्मिथले 15 रन बनाए। यसअघि पहिले ब्याटिङ गरेको पंजाब 15 ओभर 5 बलमा सबै विकेट गुमाएर 73 रनमा सीमित भयो। अक्षर पटेलले 22 रन बनाउनु बाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेनन्। उसका 6 जना ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्। शार्दुल ठाकुरले पंजाबको 3 विकेट लिए। आईपीएलमा अहिले दिल्ली डेयर डेभिल्स र रोयल च्यालेन्जर्स बेंगलोर बीच खेल भइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरिरहेको बेंगलोरले 2 ओभर 3 बलको खेल सकिदा 18 रन बनाएको छ। प्रतियोगिताबाट बाहिरिसकेको यी दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाको लड़ाई मात्र हो। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला।
र हल सिटी इंग्लिश प्रिमियर लीगबाट रेलिगेशनमा परेको छ। आज भएको खेलमा क्रिस्टल प्यालेससँग 4-0 फराकिलो अन्तरले पराजित भएपछि हल सिटी रेलिगेशनमा परेको हो। मिडिल्सब्रो र सन्डरल्यान्ड यसअघि नै रेलिगेशनमा परिसकेका थिए। प्रिमियर लीगमा अहिले लिभरपुल र वेस्ट ह्याम्बीच खेल चलिरहेको छ। खेलको दोस्रो हाफ चलिरहँदा लिभरपुल 3-0 अघि छ। यही नतिजा कायम राख्न सकेमा लिभरपुल शीर्ष चारमा पर्दै च्याम्पियन्स लीगमा छनौट हुने सम्भावना बलियो बनाउनेछ लिभरपुलले। चेल्सीले उपाधि जितिसकेको छ भने टोटेनह्याम इंग्लिश प्रिमियर लीगको दोस्रो स्थानमा छ। लिभरपुल अहिलेको खेल जितेमा तेस्रो स्थानमा उक्लिनेछ। म्यान्चेस्टर सिटी 72 अङ्कसहित तालिकाको चौथो स्थानमा छ भने आर्सेनल पाँचौं स्थानमा छ। टोटेनह्याम र म्यान्चेस्टर युनाइटेड बीच आजै खेल हुनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दोलखा बाहेक अरू सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न। दोलखाको पवटीमा प्रहरीको गोली लागि एकजनाको ज्यान गयो, केही घाइते।
आज चुनाव भएका ठाउँमा मतपेटिका संकलनको काम चल्दै सम्भव भएका ठाउँमा आजै र नभए भोलिदेखि मतगणना शुरू गर्ने तयारी।
स्थानीय चुनावमा अशक्त र वृद्ध वृद्धाको पनि उत्साहपूर्ण सहभागिता। विकास र समृद्धिका लागि नयाँ पीढ़ीलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव।
चीनले वान बेल्ट वान रोड परियोजनामा $1,24,000,000,000 लगानी गर्ने। चीनको प्रभाव फैलाउने रणनीतिका रूपमा नलिन चिनिया राष्ट्रपतिको आग्रह।
र पंजाबलाई हराउँदै पुणे आईपीएल क्रिकेटको क्वालिफायरमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।